καίει, να.
Το χουβουά έκανα.
Βε, κουστού καίει, να.
Κουντιού τα τσαό.
السلام علیکم سامعین, پروگرام ہے کچھ تو کہیے. میں ہوں آپ کی میزبان شہناز عزیز. پروڈیوسر ہماری نخبت ملک ہیں اور انجینئر ہیں جان ڈرائیڈن. تو آج کا پروگرام جیسا کہ آپ ہمیشہ سنتے ہیں فیس بک پر بھی ساتھ ساتھ آپ سن سکتے ہیں, ساتھ ہی فیس بک پر اپنے کمنٹس بھی پوسٹ کر سکتے ہیں. لیکن اس سے پہلے کہ ہم آپ کو بتائیں کہ ہمارے مہمان کون ہیں, ایک جھلک سنیے ان کی آواز کی.
فروری 2002, کیسے بھول سکتا ہے گجرات اور کیسے بھول سکتا ہے ہندوستان. یہ وہ برس تھا جب فرقہ پرستی کے بدترین زخموں نے ہندوستان کے سینے کو ہمیشہ ہمیشہ کے لیے چھلنی کر دیا. ہر بیتے سال کے ساتھ حکومت کی فہرست اور لوگوں کی یادداشت صرف انہی لوگوں کو گنتی رہی جو اس فساد کی نظر ہو گئے. لیکن ان کا کیا جو زندہ تو ہیں لیکن زندگی باقی نہیں. وہ معصوم بچے جو اس سے پہلے کہ مذہب کو جان پاتے پہچان پاتے, کچھ وحشیوں نے مذہب کے نام پر ہی انہیں ماں باپ کے سائے سے محروم کر دیا. کہتے ہیں جس نے پیدا کیا ہے, زندگی دی ہے, وہ ذریعہ بھی پیدا کرتا ہے. اور اس بار ان بچوں کے لیے ذریعہ بنا زکات فاؤنڈیشن.
اس کے دوران انہوں نے ہم کو فون کیا کہ یہاں ایک سائڈ بات ہی پتہ چلی ہے کہ بہت بڑی تعداد میں بچے یتیم بھی ہو گئے. تو ہم نے کہا کہ ویئر وی آر ٹیکنگ کیئر آف دی میڈیکل ایز ویل ایز فائنینشیل سائڈ فار آسکنگ دیم ٹو ریزریکٹ دیئر لائف. اس کے ساتھ ساتھ ہم جو بچے اس وقت یتیم ہیں اور چھوٹے چھوٹے بچے ہیں ان کے لیے بھی ہم کچھ کریں.
احمد آباد سے دلی لائے گئے اس بچوں میں ایک شاہ رخ بھی تھا.
شاہ رخ خان کو دیکھتا ہوں تو اچھا لگتا ہے کہ اس کا نام, مطلب شاہ رخ خان ہے, میرا نام بھی شاہ رخ خان ہے. تو سب کسی کو ہی بتاتا ہوں میرا نام شاہ رخ ہے تو چوک جاتا ہے کہ شاہ رخ نام ہے. کرن اور کیا نام ہے, یہ سب سے اچھا کمپیوٹر لگتا ہے اور کیمسٹری. میں بڑا ہو کے کمپیوٹر انجینئر بننا چاہتا ہوں. گھر کی یاد آتی ہے تو تھوڑی دیر تو چپ چاپ بیٹھا رہتا ہوں, اس کے بعد پھر سب آ جاتے ہیں تو اچھا لگنے لگتا ہے کیونکہ سب ساتھ میں ہی ہیں. یہاں پر پہلے مطلب اکیلا پن سا محسوس ہوتا ہے جب میں اکیلا ہوتا ہوں.
مجھے یہاں بہت اچھا لگتا ہے, سب پیار کرتے ہیں اور آنٹی اماں سب پیار کرتے ہیں مجھے. میری دوست سب ہیں, ہمیں یہاں پر کوئی پرابلم نہیں ہوتی. ایسا لگتا ہے کہ ہمارے ماں باپ بھی ادھر ہی ہے, ایسے ہی رکھتے ہیں ہمیں اور ہمیں کوئی پرابلم نہیں اور ہم کبھی روتے بھی نہیں. یہاں پر شروع آئے تھے بس ایک دو دن روئے, اس کے بعد نہیں روتے.
میرا ایم ہے کہ میں لائر بنوں, کیونکہ سب کہتے ہیں کہ لائر جھوٹے ہوتے ہیں, بٹ میں ایک سچی ایماندار لائر بن کے دکھاؤں گی. پھر سب کہیں گے دیکھو یہ ہے لائر.
جب لائف کو آؤٹ آف کنٹرول نہ ہو تو کر کے گو دھیم چلک دا چلک دا دھیم چلک دا ہوٹو کو کر کے گول سٹی بچا کے بول از بیڈ.
بچے تو یہیں رہیں گے, کہیں جائیں گے نہیں اور یہیں ان کی تعلیم و تربیت ہوگی جو بھی نام دیا جائے اس کو. ایک آدمی جو کنٹریبیوٹر ہے, جو ڈونر ہے, وہ اچھا فیل کرنے لگتا ہے کہ ایک بچے کی ذمہ داری ہم نے اٹھا لی.
تو سامعین, میں نے شروع میں مجھے یہ کہنا چاہیے تھا کہ ایک جھلک ان کے کام کی اور خود ان کی آواز کی بھی. ڈاکٹر سید ظفر محمود صاحب ہمارے ساتھ ہیں نئی دہلی سے. السلام علیکم ڈاکٹر صاحب.
وعلیکم السلام.
ڈاکٹر صاحب ذرا تفصیلی اس لیے میں نے یہ کچھ آوازیں دیں کیونکہ مجھے لگتا ہے کہ شاید آپ کا ویسے تو کام اتنا زیادہ ہے کہ اس کا مطلب ایک وقت میں نے کئی مختلف حصوں میں رکھا ہے, لیکن میرا خیال ہے کہ بچوں کا میرے اپنے دماغ میں یہ ہے کہ سب سے اہم کام جو ہوتا ہے وہ کسی بھی بچوں کو ایک ان کی جو بالکل بے چارگی کی حالت ہوتی ہے اس سے اٹھا کے اور اگر ہم انہیں اچھی تعلیم و تربیت اور اچھا شہری بنا سکیں تو شاید اس سے بڑی خدمت کوئی اور نہیں ہو سکتی. تو آپ زکات فاؤنڈیشن آف انڈیا کے روح رواں آپ ہی ہیں, آپ نے یہ ادارہ قائم کیا اور اب چلا رہے ہیں, تو اس کے بہت سے پروجیکٹس ہیں جن پہ ہم باری باری بات کریں گے, لیکن مختصراً بتائیے کہ آپ کمشنر تھے سول سروس سے آپ کا تعلق تھا, غالباً 32 برس تک آپ نے خدمت انجام دی, تو پھر کیسے آپ خدمت خلق کی جانب کس طرح آئے؟
ایسا صاحب کی میں جب سمجھ لی بچپنے سے ہی ہم نے, میری والدہ کا تو خیر انتقال ہو گیا تھا جب میں 3 سال کا تھا, لیکن والد صاحب بڑے پائے کے وکیل تھے اور بہت دیندار آدمی بھی تھے, لیکن میں نے ان کو جو دیکھا کام کرتے ہوئے ایکسٹرا کریکولر کے طور کے اوپر, وہ یہی ایک تو چیریٹی کا ورک, یعنی کہ پیسے جمع کر کے خود اپنے بھی اور لوگوں کے بھی اور جو ضرورت مند لوگ ہیں ان کے اوپر خرچ کرنا, اور دوسری چیز یہ کہ اسکول قائم کرنا, تعلیمی ادارے قائم کرنا, بچوں کو پڑھائی کے لیے انتظام کرنا وغیرہ, ہی میں شروع سے دیکھا. تو ایک تو ایک طرح سے بچپنے سے ہی ایک ٹریننگ مل گئی مجھے, اور اس کے علاوہ یہ کہ میں گورنمنٹ آف انڈیا میں رہا 32 سال, لیکن اس میں میری ایک دو پوسٹنگ بھی ایسی ہوئی, مثلاً ایک تو میں پنجاب ہریانہ ہماچل چنڈی گڑھ کے کمبائن وقف بورڈ کا ایڈمنسٹریٹر بھی تھا, جس کے تحت 100 اسکولس اور ہاسپٹلس اور کیا کیا سب چیزیں چلتی ہیں, ظاہر اس میں اور اضافہ الحمدللہ کروایا. دوسری چیز یہ کہ وہاں میں جدہ میں انڈین ایمبیسی میں فرسٹ سیکرٹری رہا, تو وہاں جو مقام میرے ذمے تھے اس میں حج کا مینجمنٹ بھی تھا, تو ذہن میں یہ آیا کہ حج کا انتظام بھی گورنمنٹ کرتی ہے اور حج کمیٹی کرتی ہے اور نمازوں کا انتظام تو ہے ہی ہے, کئی لاکھ مسجدیں ہیں انڈیا میں اور سب میں ایک کمیٹی ہوتی ہے اور امام اور مؤذن اور متولی ہوتے ہیں, لیکن زکوٰۃ کا کام نہیں ہوتا, زکوٰۃ کو منظم طریقے سے نہیں کیا جا رہا ہندوستان میں. یہ میرے ذہن میں آیا تو میں نے کہا بھائی اس کو بھی ہم کوشش شروع کریں, اور اس کے تحت پھر یہ ہوا کہ لوگوں تک بات پہنچے اور لوگوں کو اس کی اہمیت کا اندازہ ہو. انفیکٹ جب پہلی بار زکوٰۃ کا حکم آیا ہے تو آیا ہی جی یہی تھا حضور صلی اللہ علیہ وسلم کے لیے کہ لوگ جو آپ کو دے رہے ہیں وہ آپ ان سے لے لیجئے اور ضرورت مند لوگوں کے اوپر خرچ کر دیجئے, اس کے مطلب یہ کہ نظم و نسق. تو وہ زکوٰۃ شروعات ہی نظم سے ہوئی, بیچ میں کہیں معاملہ بٹک گیا تھا کچھ صدیوں کے لیے غالباً, لیکن یہ کہ اب مسلم ممالک میں تو خیر ہر جگہ انتظام ہے اور غیر مسلم ممالک جو ہیں وہاں بھی مسلم سماج ہیں, ان میں بھی جو سوسائٹیز ہیں, این جی اوز ہیں, وہ یہ کام کر رہے ہیں, لیکن انڈیا میں اس بات کی کمی تھی, اس وجہ سے یہ ہوا کہ بھائی ہم اور لوگوں سے گفتگو کی اور ہم لوگوں نے کوئی 20-21 سال پہلے زکوٰۃ فاؤنڈیشن آف انڈیا قائم کر دی, اس کے تحت بہت سے ادارے چل رہے ہیں مائکرو لیول کے بھی اور میکرو لیول کے بھی, یعنی کہ یتیم خانے ہیں اور میڈیکل سینٹرز ہیں, بیواؤں کے لیے انتظامات ہیں اور غریب بچوں شادیاں اور سب تو ہے, اور طلبا کی فیس, لیکن اس کے علاوہ مائکرو بھی ہے. مائکرو مینس کی ایسے کام جو کہ جس کا اثر پوری ملت کے اوپر, پوری قوم کے اوپر پڑے, اور ابھی فوری طور پہ خالی اس کا اثر نہ ہو بلکہ آگے کی کوئی صدی تک ہوتا رہے, تو اس طرح کے کام بھی ہم جو اپلفٹ آف دی سوسائٹی یا ریسٹوریشن آف دیئر رائٹس, اس کے کام بھی کرتے رہتے ہیں.
اچھا ڈاکٹر صاحب, جیسے کہ میں نے آپ کو بتایا شروع میں کہ یہ پروگرام ہمارا ساتھ ساتھ فیس بک پر بھی ہوتا ہے, تو بہت سارے آپ کے لیے بہت ہی محبت کے ساتھ لوگوں نے آپ کو سلام کہا ہے, پاکستان اور انڈیا دونوں جگہ سے. وعلیکم
السلام.
اور کچھ سوالات بھی پوچھے ہیں, جیسے کہ عاشق خاص خیلی ہیں پاکستان کے ایک شہر نوابشاہ سے, وہ یہ پوچھتے ہیں کہ کیا ہم بھی آپ کی اس فاؤنڈیشن کو زکوٰۃ دے سکتے ہیں؟
بالکل, کیوں نہیں, کوئی بھی کہیں سے بھی, پورے ہندوستان, پوری دنیا میں کہیں سے کوئی بھی زکوٰۃ ہی نہیں, جو اور زکوٰۃ کے علاوہ جو صدقات ہیں, امداد ہیں, کسی بھی طرح کی چیریٹی زکوٰۃ فاؤنڈیشن کو دی جا سکتی ہے. اس کے لیے آن لائن ریمیٹنس کے ارینجمنٹ ہیں, زکوٰۃ انڈیا .org یہ ویب سائٹ ہے, اس میں ہوم پیج کے اوپر ہی پوری دنیا سے کہیں سے بھی کیا جا سکتا ہے, اور اس کے لیے تو یہ بھی ہے کہ جیسے امریکہ سے اگر کیا جائے تو وہ تفصیل وہاں لکھی ہوئی ہے, وہاں آپ کو ٹیکس کا بینیفٹ بھی ملے گا.
جی,
اور اسی طرح سے یو کے میں بھی ٹیکس کا بینیفٹ ہے.
اچھا, کچھ لوگوں نے کمنٹس کیے, کیونکہ میں نے جو ویڈیو ڈالی تھی وہ روہنگیاز کا جو کیمپ, آپ بلکہ اس وقت تو آپ بنگلہ دیش کے کیمپ میں امداد دے رہے تھے, اور اب تو اس کام کو آپ نے بہت بڑھا لیا کہ آپ نے دہلی میں ان کے کیمپ قائم کیے ہوئے ہیں, تو اسد ملک نے لکھا ہے کہ روہنگیاز کے چہرے پر مسکراہٹ اس وقت آئے گی جب انہیں اپنے گھر واپس محفوظ واپسی کا راستہ ملے گا. बिल्कुल सही आपने असद कहा, लेकिन ये तमाम मसाइल सियासी हैं और इसमें जो मैं समझती हूँ कि वो कोशिश अपनी जगह करनी चाहिए, लेकिन ये इसमें एक हल ये है कि जो लोग दुखी हैं और जो लोग बेघर हैं और जो इतने जुल्म व सितम जिन्होंने सहे हैं, कम अज़ कम उनको उन मुल्कों में महफूज पनागाहें फराहम की जाएँ जहाँ उन्होंने आके अपना पनाह ढूँढी है। तो इस वक्त डॉक्टर साहब की तंजीम और बहुत सी तंजीमें ऐसा ही कर रही हैं। और माजिद ज़मान शानी ने आपको बहुत मोहब्बत सलाम कहा है, ना सरदार अली बलोच ने भी वही सवाल पूछा था कि क्या रोहिंग्या मुसलमानों के लिए ज़कात दी जा सकती है, तो आपने जवाब सुन लिया होगा, आशिक खास खेली को जो दिया है। अच्छा डॉक्टर साहब, अब मैं आपसे ये पूछना चाहूँगी, अभी हम बात पहले हम रोहिंग्यास पे बात कर लें, बहुत लोगों ने वो वीडियो देखा है, तो मैं एक आपकी पढ़ रही थी व्हाट्सएप पे जो आप मेल भेजते हैं और हम लोगों को आगाह करते रहते हैं, तो उसमें ये था कि आग लग गई उस कैंप में, तो उसके बाद कितना, पहले तो बताइए कितना बड़ा कैंप आपने बनाया और कब से वो काम कर रहा है और आग कैसे लगी उसमें?
ये 6 साल है, 5.5 साल करीब हो गए हैं वो कैंप कराए हुए। एक्चुअली वो हमारी जमीन है, ज़कात फाउंडेशन ऑफ इंडिया की 1100 एकड़ जमीन है दिल्ली में, जिसके ऊपर हम चौथा यतीम खाना बनाने जा रहे थे मल्टी स्टोरी, लेकिन उस वक्त जब ये रोहिंग्या दिल्ली में जमा थे और उनको कहीं रहने की जगह नहीं थी और कोई जगह नहीं दे रहा था उन्हें, तो फिर सूरह हश्र की आयत नंबर 8 और 9 के अहकाम के ऊपर चलते हुए ज़कात फाउंडेशन ऑफ इंडिया ने तय किया कि ठीक है, अपने लिए हमारी जमीन इन्हीं के लिए मुख्तस कर देते हैं। और अब आप ये समझ लें कि ये जमीन जो है इनके लिए और इनकी अगली नस्लों के लिए है, इंशाल्लाह भी नहीं क्या रहेगा इससे। और जब भी वहाँ इजाजत होती है तो मल्टी स्टोरी बिल्डिंग बना देंगे, उसमें रोहिंग्या ही रहेंगे, उन्हें
मतलब मालिकाना हकूक होंगे उनके उसमें। मुझे ऐसा लगता है कि डॉक्टर साहब का फ़ोन डिसकनेक्ट हो गया, बहरहाल नुकबत वो फ़ोन दोबारा मिलाती हैं, तो हम डॉक्टर साहब आप हमारे फ़ोन का इंतज़ार करिए। इस दौरान मैं अपने सुनने वालों को बता दूं कि हमारा ये प्रोग्राम वॉइस ऑफ अमेरिका की उर्दू सर्विस की जानिब से पेश किया जा रहा है। डॉक्टर ज़फ़र महमूद साहब हमारे मेहमान हैं। डॉक्टर साहब की वैसे तो काविशें आप देख रहे हैं और सुन रहे हैं, आपने एक वीडियो भी देखा होगा, लेकिन इसमें डॉक्टर साहब के बारे में मैं आपको एक अहम बात ये बताऊं कि लिखने लिखाने का इन्हें बहुत शौक़ है और इनके कॉलम तो शाये होते हैं, लेकिन गुज़िश्ता दिनों डॉक्टर साहब आए हुए थे यहाँ अमेरिका और न्यूयॉर्क में उनकी किताब की तकरीबन रूनमाई हुई थी, और उस किताब का नाम है ताजमहल का रूहानी पैगाम क्या है, क्योंकि ताजमहल की दीवारों पर जो आयात कंदा हैं डॉक्टर साहब ने उन पर काम किया, हम इस पर भी बात करेंगे, ये एक बहुत ही दिलचस्प मौजू है और इस पर मेरा ख्याल है कि इससे पहले कभी भी काम नहीं हुआ, तो हम उसके बारे में भी इसी तरह डॉक्टर साहब का ये जो ज़कात फाउंडेशन है वो मदरसे कायम कर रही है, स्कॉलरशिप्स दे रही है, ऐसे बहुत से काम कर रही है जो कि आम इंसान की फलाह के लिए हैं। और इसमें ये भी है कि इस जो मरीज़ हैं जिनकी सर्जरीज वगैरह होती हैं, अगर उसके बाद वो काम करने के काबिल नहीं होते तो फिर डॉक्टर साहब उनको वजीफे देते हैं, उनकी ज़िंदगी गुजारने का भी पूरा सामान करते हैं, तो हम इस पर भी बात करेंगे, लेकिन मैं नुखबत से कहूँगी कि नुखबत हमने डॉक्टर साहब के लिए और भी उनके काविश जो है उसके बारे में कुछ रिकॉर्डिंग डाली है, तो अगर थोड़ा सा वो हमें ये रिकॉर्डिंग सुनवा दें और उसके बाद हम डॉक्टर साहब का फ़ोन जो कट मेरा ख्याल दोबारा मिल गया है तो हम उसकी जानिब चलेंगे। डॉक्टर साहब आवाज़ आ रही है आपको मेरी?
आ रही है
जी। अच्छा तो हम पहले आपकी रिकॉर्डिंग सुन लें फिर हम चलते हैं दूसरे उसकी तरफ आपके साथ।
मजबूरी थी, पैसे नहीं था, होता था जाकिर नगर गया मदीना मस्जिद में नमाज पढ़ने के लिए, कोई अल्लाह का बंदा बताया कि यहाँ पैसे से चले जाओ, तो मैं गया जाफर महमूद साहब के पास, अल्लाह के करम से और एक हफ्ते के अंदर इंशाल्लाह अल्लाह ने सुन ली और ऑपरेशन हो गया। पैसे मजबूरी से कैसे निकलवा पाता था, मैं जिस डॉक्टर ने ऑपरेशन किया था वो 20,000 रुपये बोला, 20,000 रुपये लगेगा, हमारे पास 20 रुपये का इंतजाम नहीं, तो फिर आगे बताया सर ऐसी ऐसी बात है 20,000 रुपये तो ऑपरेशन का हो जाएगा, 4-5 हज़ार रुपये ऊपर का माल में दवा मेडिसिन खर्च हो जाएगी, 25,000 का हमने इनको बोला, तो वो बोला ठीक है भर कर दवा आपका इंशाल्लाह काम हो जाएगा।
पर मैं एडवर्टाइजमेंट देखे कि ज़कात फाउंडेशन चल रहा है, मैं किडनी का पेशेंट हूँ, इस वजह से उम्मीद कुछ लेकर के आए थे कि यहाँ से मदद मिलेगी, और यहाँ के जो डायरेक्टर हैं नजमुल इस्लाम जलाली साहब, उनसे मुलाकात हुई तो उन्होंने कहा कि ट्रांसप्लांटेशन के लिए तैयार हो, हमसे जहाँ तक होगा हम मदद करेंगे और जहाँ तक क्या के बल्कि पूरा खर्च हम उठाएंगे, ऑपरेशन के बाद भी हम मदद करते रहेंगे, जब तक आप पूरी ठीक नहीं हो जाते हैं तब तक हम आपकी मदद करते रहेंगे।
तो डॉक्टर साहब, ये ख़ास तौर पर मैंने मेडिकल का इसलिए मुंतखब किया कि मार्च 9 मार्च 2005 में जब भारत के प्राइम मिनिस्टर ने सचर कमेटी जो है कायम की थी, जिसने काम किया बहुत ज़्यादा मुसलमानों को और अकलियतों को उनके हकूक़ दिलाने का, तो मैं थोड़ा सा ये भी चाहूँगी कि आप जस्टिस साहब के बारे में बात करें। और लेकिन उसमें एक रिपोर्ट में कहा गया था कि मुसलमानों की सबसे बड़ी तादाद या तो जेलों में है या अस्पतालों में, तो थोड़ा सा मैं चाहूँगी कि आप बताइए कि अब क्या सूरत हाल है। वो
नहीं, वो कोई बहुत बड़ा उसका पहलू नहीं है मुसलमानों की सूरत हाल का। हाँ, ये है कि बहुत बड़ी तादाद की मतलब ये है कि ऐसा है कि उसके लिए जो दूसरी फाइंडिंग्स हैं एचआर कमेटी की बड़ी फाइंडिंग्स, वो जानना
जी। अच्छा, एक दफ़ा फिर डॉक्टर साहब का फ़ोन डिसकनेक्ट हो गया। आप मिला रही हैं नुकपत, इस दौरान हम तीसरी भी झलक सुनवाते हैं जो डॉक्टर साहब के काम की हमारे पास है, और इस दौरान आप फ़ोन मिला लीजिए।
बवाना एक ऐसी जगह है जहां पर झुग्गी झोपड़ी की बहुत बड़ी बेल्ट है और यहां पर बहुत सारे मुसलमान गरीब तबका लोग यहाँ पर रहते हैं, इसलिए हमने बवाने को चुना।
मैं यहाँ पर 4 महीने से हूँ और सबसे पहले तो मैं, फिर बच्चे यहाँ पे आए, लेडीज़ भी आई, अब तो कटिंग वटिंग करती है, घर पे सिलती है और लोगों का सूट भी सिलती है, और जो लोग को थोड़ा बहुत आते हैं उनको कटिंग बताती है, मशीन पे थोड़ा बहुत बैठने देती है।
मैं आई हूँ 4 महीना तक आई हूँ मैं यहाँ पे, मैं बीफ सीखी हूँ, स्केल सीखी हूँ, 5-6 आइटम सीखी हूँ, मैं इतना सीख चुकी हूँ। मैं बच्चे मेरे पास आते हैं, दीदी मुझे ये सिलाना है, मैं सिखाती हूँ, उनको भी थोड़ा बहुत सिखा देती हूँ, फिर मैं भी उनका सिल देती हूँ। मैं अपने पड़ोसों के बच्चों को सिखाऊंगी, घर पे सिखाऊंगी अपने छोटे भाई बहन को, फिर मैं मेरे गली के बच्चे को सिखाऊंगी। मेरे पास आती है बच्चे लोग, मुझे भी सीखना, आप जाती है तो मैं जा नहीं पाऊंगी।
दीदी हमारे गली में सर्वे करने गई थी तो मैंने नाम लिखाया, फिर दीदी ने एड्रेस दिया, फिर मैं यहाँ पर आई, फिर मैं यहाँ पर आने के बाद मुझे ये सब चीज़ें सीखा और मैं 4 महीने से यहाँ सीख रही हूँ।
तो गालिबन आज हमारे टेलीफोन जो कनेक्शन है उसमें कुछ ख़राबी है, इसलिए सब माज़र डॉक्टर साहब आपसे बार बार फ़ोन कट रहा है। लेकिन मैंने आपकी गैर मौजूदगी में बवाना में जो आप लोगों का प्रोजेक्ट है उसकी भी एक झलक सुनवाई। तो हम बात कर रहे थे कि सचर कमेटी की रिपोर्ट पर।
जी तो मैं यह कर रहा था कि सचर कमेटी की रिपोर्ट की जो फाइंडिंग है वो बिलबाब उसका ये है कि मुसलमान बाकी सब मजहब के मानने वालों के मुकाबले में सबसे पीछे हैं, और हर मैदान में, सोशल, इकोनॉमिक, एजुकेशनल, तीनों मैदानों में सबसे पीछे हैं। और उसकी वजह यह है कि वो हुक्मरानी में यानी कि गवर्नेंस में वो अपने मुनासिबत के हिसाब से बहुत कम है। जो आदाद व शुमार हैं उसके मरदम शुमारी के, लेटेस्ट मरदम शुमारी 2011 में भी, तो उसके हिसाब से 14% मुसलमान हैं हिंदुस्तान में, शायद हों तो उससे ज़्यादा, लेकिन मर्दमशुमारी तो हमने की नहीं है तो हम कुछ कह नहीं सकते। मर्दमशुमारी गवर्नमेंट ने की है, गवर्नमेंट का ये कहना है कि 14.2% हैं, तो उसको भी अगर माना जाए तो उसके मुकाबले में 1/5 रिप्रेजेंटेशन है गवर्नमेंट में
जी।
तो ये वजह है, चूंकि आवाज़ उनकी जो है नहीं पहुंचती और उनके कलम में उतना ताकत प्रोपोर्शनेटली तनासुब के हिसाब से नहीं है, ये वजह है कि वो दूसरों के मुकाबले में पीछे चल रहे हैं। ये सचर कमेटी ही ने, सचर कमेटी जो है उसका नाम बाद में सचर कमेटी पड़ गया आसानी के लिए, लेकिन उसका नाम है था वजीर आजम की आला सतही कमेटी, प्राइम मिनिस्टर्स हाई लेवल कमेटी, चूंकि उसके चेयरमैन जस्टिस सचर साहब थे, इस वजह से आसानी के लिए सचर कमेटी हो गया। तो प्राइम मिनिस्टर की जो हाई लेवल कमेटी थी उसने उसको उसने ये रिकमेंडेशन किया, ये सब बताया कि भई ये हालात हैं और इसके लिए ये एफर्मेटिव एक्शंस लिए जाने चाहिए, और उस रिपोर्ट को सेंट्रल गवर्नमेंट ने, फेडरल गवर्नमेंट ने, कैबिनेट ने उसको अप्रूव किया और पार्लियामेंट में पेश हुई बाकायदा रिपोर्ट, और उसके उसके उसमें जो सिफारिशें की गई थी उसके निफाज के लिए, उसके इम्प्लीमेंटेशन के लिए एक कमिटी ऑफ सेक्रेटरीज बनाई गई, और कैबिनेट सेक्रेटरी जो सबसे सीनियर ऑफिसर होता है गवर्नमेंट ऑफ इंडिया का, उसको उसका इंचार्ज बनाया गया। तो यानी कि गवर्नमेंट ने मान ली ये बात कि हाँ मुसलमान सबसे पीछे हैं वगैरह वगैरह, तो उसमें गवर्नमेंट ने को जो करना चाहिए था उससे उतना भी नहीं किया, उसका बहुत कम हिस्सा किया। लेकिन ये कि उसमें कम्युनिटी को, मिल्लत को खुद भी आगे बढ़ करके आना पड़ेगा। मसलन ये कि जैसे सिविल सर्विसेज हैं, अब सिविल सर्विसेज में तो कम्युनिटी को खुद ही अपने लोगों को बिठाना पड़ेगा और उन्हें तैयारी करवानी पड़ेगी, उसमें गवर्नमेंट क्या करेगी। तो गवर्नमेंट तो खाली एग्जाम करती है और एग्जाम बिल्कुल फेयर होता है, इसमें कोई दिक्कत है ही नहीं, ना कोई तनासुब है इसमें, इस वाले एग्जामिनेशन में। तो उसके लिए कम्युनिटी को, इसी वजह से हमने जो है स्ट्रक्चर कमेटी की रिपोर्ट के फौरन आने के बाद ही, हालांकि ज़कात फाउंडेशन ऑफ इंडिया 20 साल से चल रही है और रिपोर्ट आई 2006 में, तो उसके फिर भी हमने फौरन बाद 2007 से ही ये सर सैयद कोचिंग गाइडेंस सेंटर फॉर सिविल सर्विसेज शुरू कर दिया था, जिसमें कि हर साल हम 50 बच्चे लेते हैं और उनको बेहतरीन बेहतरीन बच्चे भी लेते हैं। इंसिडेंटली इस वक्त नहीं भी, मैं जब आपसे गुफ्तगू कर रहा हूँ तो इस वक्त मैं श्रीनगर में हूँ। श्रीनगर में चूंकि मुसलमानों की तादाद जो है वो यहाँ वैली में, वादी में तकरीबन 99% है, इस वजह से यहाँ जाहिर है और यहाँ बहुत काबिल बच्चे भी होते हैं, बल्कि मैं कहूँगा मुल्क के काबिल तरीन होते हैं यहाँ।
बल्कि पिछली दफा तो एक बच्चे ने पोजीशन ली थी, बल्कि आप ही के यहाँ से जी 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 पिछली दफा नहीं,
2010 में जो हमारा रिजल्ट आया था उसमें एक बच्चे की फर्स्ट पोजीशन आई थी पूरे इंडिया में शाह फैसल की, और उसके बाद भी कश्मीर के बच्चों की कई पोजीशंस आ चुकी हैं। सेकंड पोजीशन तो लास्ट ईयर ही आई थी और भी 8वीं पोजीशन, 10वीं पोजीशन, 22वीं पोजीशन आउट ऑफ 1000 1000 बच्चे सिलेक्ट होते हैं हर साल, उसमें से मैं आपको बता रहा हूँ। तो अल्हम्दुलिल्लाह ये 10 साल की हमारी तगो दो है रही है खासतौर से कश्मीर की, तो उसके हिसाब से बहुत यहाँ पर एक अवेयरनेस पैदा हो गई है, जागरूकता पैदा हो गई और लोग समझ गए हैं कि हाँ हमें जो है मेहनत करके और नेशनल मेन स्ट्रीम में शामिल होने से ही हमारा फायदा है। तो ये सिविल सर्विस में खाली कश्मीर नहीं, और जगह से केरला से भी और जगह जगह से पूरे हिंदुस्तान से, भोपाल भी जाने वाले हैं हम, लखनऊ में हो चुका टेस्ट, कलकत्ता में हो चुका, तो वो हम हर साल हर जगह इस तरह से करके और जो बेहतरीन बच्चे हमको ले लेते हैं। और दिल्ली में सबसे अच्छी, चूँकि कोचिंग सबसे कामयाब दिल्ली में होती है, कोचिंग इंस्टीट्यूट वहाँ वहाँ हम इनकी कोचिंग करवाते हैं, उसकी फीस वगैरह हम देते हैं, हॉस्टल में रखते हैं वगैरह वगैरह। इस तरह से लॉन्ग टर्म एम्पावरमेंट इन द लाइट ऑफ व्हाट वाज सजेस्टेड इन द सेक्टर कमेटी, सो इसकी रोशनी में ये हमने एम्पावरमेंट का तरीका निकाला है और जो अल्लाह का शुक्र है बहुत कामयाबी से चल रहा है, आगे बढ़ रहा है।
अरे डॉक्टर साहब, ये जाहिर है कि आपके काम से बराह रास्त तो इस सवाल का ताल्लुक नहीं, लेकिन ये हमेशा मेरे दिमाग में एक बात आती है कि कश्मीर जो है कॉन्फ्लिक्ट का जोन है, जहाँ पे जाहिर है कि वो एक अभी तक डिस्प्यूट है, वहाँ तनाज़ा है उसके बारे में, उसकी स्टेटस के बारे में, और आए दिन वहाँ लड़ाई झगड़े होते हैं, कर्फ्यू लगते हैं, पूरे सोशल मीडिया को बंद कर दिया जाता है। मैं हमेशा हैरान होती हूँ कि किस तरह वहाँ पर अभी तक जो तालीम का औसत है वो सबसे ज़्यादा है, मतलब मुसलमानों में किसी जगह भी इतना नहीं है, और ऐसा ही पाकिस्तान के कश्मीर में भी ऐसा ही है। वहाँ पे सैलाब, वो जब जलजला आया तो उनकी तो जिंदगियां उलट गई थी, लेकिन इसके बावजूद उन लोगों ने पढ़ना नहीं छोड़ा। तो इसकी कोई खास वजह है, किस तरह ये इन लोगों ने कायम रखा है इस चीज को कश्मीर वालों ने?
ऐसा है, दुनियावी तौर के ऊपर अगर जहन लगाया जाए और मालूम करने सोचने की कोशिश की जाए ऐसा क्यों है, तो गालिबन यूं है कि चूंकि बेचारे हर तरह से गए गुजरे हैं, यानी कि उनकी कोई फिक्र नहीं करता और एक तरह से लैंड लॉक्ड हैं और डिफरेंट पावर्स हैं वगैरह वगैरह, तो ये साइके में आ गया लोगों के बिल्कुल बहुत कम उम्र से ही आने लगा कि भाई अलावा इसके पढ़ो बेहतरीन और मेहनत करो और आगे बढ़ो, अपने पैरों पर खड़े हो जाओ, अपनी दुनिया आप पैदा कर अगर जिंदों में है, जैसा कि अल्लामा इकबाल ने कहा, ये लोगों के जहनों में आ गया पहली चीज तो ये। दूसरी चीज ही वो अल्लाह की बरकत भी है कि भाई अल्लाह किसी वजह से खुश है, हाँ बुजुर्गों की जमीन है तो उसकी खास बरकत खास भी है, गालिबन ये दोनों असरात हैं जिसकी वजह से मिलकर के यही बात है कि मैंने भी यही देखा, हम लोगों ने भी ज़कात फाउंडेशन में कि हम यहाँ 10 साल से आ रहे हैं, अंदाजा युवा की जो इंटेलेक्चुअल लेवल है वो ऊंचा है बाकी हिंदुस्तान के मुकाबले।
बिल्कुल। अच्छा, कुछ नाम है फेसबुक से मैं पढ़ दूं कि सैयद ज़िया अब्बास, फरियाद हसन, हमीद आरई, अली खान, हामिदुल्ला बहराम, जमील अब्बासी, जावेद खान, कैसा सुल्ताना, हाकिम अली कुरैशी, सज्जन घांगरो, मोहम्मद शहजाद, आतरीस खान, सैयद बादशाह, इबन आदम, फजलुर रहमान, एहतशाम गोंदल और बिलाल लोन, और बहुत सारे नाम हैं, सैकड़ों की तादाद है। माफ़ कीजिएगा, मैं उन सबसे माजत खाऊँ जिनके नाम नहीं पढ़े गए, आप बुरा ना मानिएगा, दोबारा से आइए ताकि मुझे नज़र आ जाए वो नाम और मैं पढ़ दूँ, क्योंकि थोड़ा सा बातचीत करते करते कई दफ़ा मुमकिन नहीं होता कि सारे नाम मैं नोट करती रहूं। अच्छा डॉक्टर साहब, हमने बात की, आपने बताया कमीशन का, तो जस्टिस साहब के बारे में आपके वो एक बहुत आपका गहरा ताल्लुक भी है, कई तस्वीरें मैंने देखी हैं आपके, कई फंक्शंस में वो मौजूद थे, तो जस्टिस सचर से आपका क्या ताल्लुक और कैसे इंसान थे वो, थोड़ा सा उनके बारे में बताएं।
ऐसा है कि जस्टिस सचर साहब दिल्ली हाई कोर्ट के चीफ जस्टिस थे और उसके अलावा वो यूनाइटेड नेशंस के स्पेशल रिपोर्टर भी रहे हैं पीस कीपिंग के ऊपर, और उसके बाद फिर और वो मतलब उस तरह का उसके आदमी आज आस पास की जो 4-6-8 सदियां होंगी उनमें शायद ही पैदा हुआ हो। ये बहुत ही खासुल खास बंदे अल्लाह मियाँ के जैसे सच्चा साहब, जो कि जिनका दिल बिल्कुल सही जगह के ऊपर लगा हुआ था,
बिल्कुल,
और था इस वजह से मैं कह रहा हूँ कि अभी परसों वो अल्लाह ताला ने उन्हें वापस बुला लिया, तो 94 इयर्स की, लेकिन जान एक काम करके गए हैं। तो मेरा ताल्लुक उनसे इस वजह से बना कि जब प्राइम मिनिस्टर डॉक्टर मनमोहन सिंह ने ये हाई लेवल कमेटी बनाई मुसलमानों के स्टेटस के ऊपर रिपोर्ट लिखने के लिए, तो जस्टिस राजेंद्र सच्चा साहब उसके चेयरमैन थे। लेकिन ये कि वो जाहिर है प्राइवेट आदमी थे रिटायर्ड, उसके अलावा भी जो बाकी 6 मेंबर थे वो सब प्राइवेट लोग थे, लेकिन प्राइम मिनिस्टर ये चाहते थे और सही चाहते थे कि गवर्नमेंट ऑफ इंडिया से प्राइम मिनिस्टर की तरफ से कोई शख्स हो जो कि इसको काम को आसानी से पूरे मुल्क में करवा दे और जल्द करवा दे। तो उसके लिए वो प्राइम मिनिस्टर ने मुझे अपॉइंट किया था एज ऑफिसर इन स्पेशल ड्यूटी और ये काम मेरे से पुर्त किया था
जी।
तो जाहिर है फिर चोली दामन का साथ हो गया और मुझे तो बहुत कुछ सीखने को उनसे मिला, यानी कि जो इंसानी कदरें हैं वो बहुत सीखने को मिली और दुनिया में रहने का तरीका और इन इंसानों से और अल्लाह की मखलूक से मदद से मोहब्बत करने का तरीका और उसकी अहमियत। अभी मैंने एक मेरा मजमून भी आज ही छपा है कई जगह, कई अखबारों ने तो उसको आर्टिकल के तौर पे छापा है अपना लीडिंग आर्टिकल, और ऑनलाइन भी बहुत जगह है, तो आप के जो सुनने वाले लोग हैं पढ़ भी सकते हैं उसको। उसमें मैंने एक बात लिखी कि मैंने एक बार उनसे पूछा था कि ये बताइए, अभी मतलब सच्चा कमेटी खत्म हो गई उसके बाद की बात है, अभी रिसेंटली बात है, सच्चा कमेटी रिपोर्ट आए हुए तो 12 साल हो गए लेकिन अभी रिसेंट बात है ये। तो एक जगह वो तकरीर कर रहे थे और हमारी भी तकरीर थी, तो उनकी तकरीर के बाद सवाल जवाब जो थे उसमें से मैंने भी उनसे एक सवाल पूछा, मैंने कहा अभी बताइए कि अगर गवर्नमेंट जो है वो कुछ आवाम फील करें कि गवर्नमेंट जो है वो कॉन्स्टिट्यूशन के हिसाब से जो उसको उसका फला उसका जो वो है ड्यूटी है वो पूरी नहीं कर रही है, और अगर जुडिशरी से भी रिलीफ ना मिल पाए तब क्या करना है
जी।
तो वो कहने लगे कि ऐसी सूरत हाल में मैं लीड करूंगा, आप सड़क पे आ जाओ।
अच्छा।
तो वो मतलब ये कि कोई ही कुछ किसी भी लेवल के ऊपर गिव अप करने का उनके यहाँ खाना था ही नहीं, लेकिन कॉन्स्टिट्यूशन को भी ब्रेक करने का कोई खाना नहीं था। तो कॉन्स्टिट्यूशन के दस्तूर के अंदर रहते रहते जो कुछ तरीके हैं उसमें से कोई भी नहीं छोड़ना, पूरी तगोदौ करते रहना, तो ये था। उसके अलावा भी वो जाहिर है मेरा तो उनका इतना साथ था कि हमारे लगात फाउंडेशन ऑफ इंडिया की जितने भी प्रोग्राम होते थे एनुअल प्रोग्राम बाकी भी अलग अलग के और सिविल सर्विस से मुतालिक, तो कोई प्रोग्राम ऐसा होता ही नहीं था जिसमें जैसे सच्चा था कि उद्देश्य ना हो
जी।
तो और उनसे हर एक को बहुत कुछ सीखने को मिलता था और मतलब ऐसे ऐसे रूहें और भी पैदा करके अल्लामिया जिस्मों में डाल दे तो क्या कहने,
बल्कि जैसे कहते हैं क्लोन बन सकते हैं, तो जस्टिस साहब जैसे अगर बन जाते और हम लोगों को اچھا ڈاکٹر صاحب یہ بتائیے مجھے کہ ایک مسلمانوں کے علاوہ اقلیتوں کے بارے میں میں چاہتی ہوں کہ ہم تھوڑا سا ٹریبیوٹ ان کو بھی دیں, کیونکہ اتنی بڑی ہستیاں بہت کم پیدا ہوتی ہیں, اور یہ وہ لوگ ہیں جو کچلے ہوئے لوگوں کو نا, دراصل ان کی زندگیاں سیاست دان نہیں بلکہ یہ لوگ بدلتے ہیں جو کہ آئین کے مطابق انہیں ان کے وہ حقوق دینے کی کوشش کرتے ہیں جن سے انکار کیا گیا ہو. تو کچھ ان کے بارے میں اگر آپ ان کی پوری شخصیت کا احاطہ کرنا چاہیں, ایک پورے انہوں نے جو جسٹس سچر کی, تو کس طرح کیا کہیں گے آپ ان کے لیے, مطلب اس سے ہٹ کے ایک انسان کی حیثیت سے, ان کی ایک فیملی, ان کی اپنی ایک جو زندگی تھی اس کو دیکھتے ہوئے,
ان کی اپنی زندگی. ہاں وہ یہ اگر آپ نے اور آپ کے ساتھیوں نے نام سن رکھا ہوگا, ایک کلدیپ نیئر صاحب ہیں جو کہ بہت بڑے وہ ہیں جرنلسٹ ہیں,
وہ وائس آف امریکہ کے لیے لکھتے رہے ہیں پہلے سے, پہلے ہمارے لیے وہ
جی. اور اس کے علاوہ شاید انڈیا کافی سال پہلے انڈیا کے ہائی کمشنر بھی رہے ہیں یو کے میں وہ
جی.
بہرحال ابھی ماشاء اللہ کافی ان کی بھی عمر ہے, قریب 95 تو ہوگی. تو جسٹس سچر صاحب کی شادی ان کی بہن سے ہوئی تھی.
اچھا
جی. اور دوسری چیز یہ جسٹس سچر صاحب کے والد صاحب خود اس کے پنجاب کے چیف منسٹر تھے.
اچھا.
اور وہ بھی مطلب بالکل یونیک قسم کے چیف منسٹر تھے, عام طور سے چیف منسٹر جیسے ہوتے ہیں ویسے نہیں تھے, بالکل ہی مختلف قسم کے تھے. اور اسی ظاہر ہے جو سچر صاحب نے انہیں سے سب سیکھا. تو یہ فیملی ہی بالکل ایک طرح سے پوری جداگانہ ہے. کلدیپ نیئر صاحب تو ابھی بھی فلی ڈیووٹیڈ ہیں ہیومن ویلیوز کو ہی سپورٹ کرنے کے لیے, اور کوئی کچھ بھی کہتا رہے, سیاست کچھ بھی کہتی رہے, لیکن وہ اپنی بات کہتے رہتے ہیں اور اس کا بڑا اثر بھی ہوتا ہے. وہ ایسے ہی بالکل سچا صاحب ہی تھے. تو ان کی سچا صاحب کی وائف جو تھی ان کی ابھی کوئی سال بھر پہلے, ڈیڑھ سال پہلے ڈیتھ ہو گئی تھی
جی.
تو وہ بےچارے اکیلے رہ گئے تھے, لیکن یہ کہ ان کی بیٹی ہیں مادھوی سچا, وہ ان کے ہمیشہ پاس ہی میں رہتی تھیں اور بہت ان کا خیال رکھتی تھیں. ابھی بھی کل بھی پرسوں انہوں نے پروگرام رکھ رکھا ہے, اور بڑا انشاءاللہ وہاں جانے کا ارادہ ہے. اور وہ بتا رہی تھیں آج مجھے کہ جسٹس سچا صاحب نے اپنی ڈائری میں لکھا تھا کہ ان کے انتقال کے بعد کیا کرنا ہے, کیسے کرنا ہے, کیونکہ جانتے تھے کہ وہ پورا سیلاب جو ہے عمدہ ہوا ہوگا. اور تو وہ عام طور سے جو کنڈولنس میٹنگز ہوتی ہیں وہ کسی چھوٹے ہال وال میں ہو جاتی ہیں, لیکن ظاہر اتنے زیادہ لوگوں کو آنا ہے تو دلی کا جو سب سے بڑا ہال ہے سری فورٹ آڈیٹوریم اس کے اندر رکھا گیا ہے.
اچھا.
تو بہرحال اس کے لیے وہ کہہ گئے تھے کہ ہمارے جو کہ وہ سردار تھے سکھ
جی.
لیکن پگڑی نہیں باندھتے تھے اور داڑھی بھی نہیں تھی ان کے, یہ کہہ گئے تھے کہ بھائی ٹھیک ہے ہم اپنے ہماری جو گرو نانک کی وہ ہے کتاب اس کے بعد جو ہے وہ مولوی صاحب کو بلا کر کے اور جو نماز میں تلاوت ہوتی ہے وہ کروانا.
اچھا.
ہماری اس میں.
اچھا. ہاں
وہ بتا رہی تھی مجھے, بلکہ انہوں نے مجھ سے کہا کہ بتائیے. تو جو انہوں نے اور وہ شاید کہہ رہی تھی کہ رات کو عشاء کی جو نماز ہوتی تھی اس کی آواز آتی تھی اور وہ بہت ہی دھیان سے اور بڑی شانتی ملتی تھی ان کو, وہ سنتے تھے. تو وہ خاص طور سے کہہ کر کے گئے تھے. اور بتاؤں میں آپ کو, حیدرآباد پورے ملک کا دورہ سچر کمیٹی نے کیا تھا اپنی رپورٹ لکھنے سے پہلے. تو ظاہر ہے میں بھی سب جگہ جاتا تھا
جی.
جگہ جگہ جاتے تھے تو مجھے حیدرآباد کا تو یاد ہے کہ حیدرآباد کی جو مکہ مسجد ہے وہاں گئے تھے, تو وہاں جا کر کے انہوں نے خاص طور سے ایک اسپیشل سجدہ کیا.
اچھا.
اور ہاں باقاعدہ پلان بنا کر کے وہاں گئے اور جا کر کے وہاں سجدہ کیا. تو وہ بالکل خاص بنتے تھے اللہ تعالیٰ کے, بہت یعنی کہ دل میں کیا تھا کیا نہیں تھا یہ تو پورا کوئی نہیں جانتا, لیکن یہ کہ بس جیسا میں نے پہلے آپ سے عرض کیا کہ خدا کرے 10-20 لوگ اور ایسے ہو جائیں تو ہماری سدھر جائے پورا.
ڈاکٹر صاحب مجھے خوشی ہے کہ آج ایک ایسے دن آ پائے کہ ہم ان کے لیے ان کو خراج عقیدت پیش کر سکے جسٹس سچر کو, کیونکہ میرا خیال ہے کہ انسانوں کی حیثیت سے سب سے بڑا درجہ وہی اسی انسان کا ہے جو دوسرے انسان کے احترام کو اور دوسرے انسان کی ڈگنیٹی کو برقرار رکھنے کے لیے کچھ کام کرے. تو اچھا اب خاندانوں کی بات آئی ہے تو اب کچھ اپنے خاندان کے بارے. اچھا نہیں, مگر پہلے میں ایک کالر کو لے لوں, پھر میں آپ کے. اچھا, ہمارے ساتھ خالد عمر نیازی تھے, ان کا فون کر گیا, بہت دیر تک منتظر رہے, وہ بہت کچھ کہنا چاہتے تھے آپ کے اس فاؤنڈیشن کے بارے میں. اور اچھا, کالرس کو بتا دوں کہ آپ پلیز آئیے, کیونکہ ہمارے پاس وقت ہے کہ ہم آپ کو لے سکیں. 0800-777-8789 اپنے سوالات مختصر رکھیے اور بات کیجیے گا ڈاکٹر ظفر محمود سے. کوشش کیجیے کہ آپ کے سوالات ڈاکٹر صاحب سے ہوں, مجھ سے نہیں, کیونکہ ہمارے مہمان جب گھر آتے ہیں ہمارے تو ان کے احترام کا تقاضا یہی ہے کہ ہم ان سے بات کریں. میرا خیال ہے کہ ڈاکٹر صاحب کا فون ڈراپ ہو گیا. چلیے, اس دوران ہم ان کی ایک اور کام کی جھلک سنتے ہیں جو بڑا اہم کام ہے.
مسجد یہاں پر تعمیر ہوئی ہے, اس سے لوگوں کو بہت زیادہ سہولت ہو گئی, ورنہ لوگوں کو نماز پڑھنے کے لیے تقریباً 1.5-2 کلومیٹر دور جانا پڑتا تھا. اور گلی میں ایک طرح کا بہت اچھا ماحول پیدا ہوا. گلی کے لوگ جو دوسرے طرف تھے اور ان کے بچے جو مدرسے سے مانوس نہیں تھے, انہوں نے مدرسے میں آنا شروع کیا اور تعلیم شروع ہوئی, اور ابھی ماشاء اللہ کافی اچھا ماحول ہے, ان کے اندر دینداری آ گئی ہے.
ہم اسی کالونی میں رہتے ہیں, جب سے یہ کالونی بسی ہے تب سے ہم اسی میں رہتے ہیں. ابھی ہم مسجد مدرسہ بن جانے سے ہم لوگ کو نماز میں سہولت ہو گیا پڑھنے میں, اور بچے کو بھی جو ہے پڑھنے کا آسان ہو گیا.
نمازیوں کو نماز کے لیے آسانی تو ہوئی ہی, چھوٹے بچوں کو قرآن کی تعلیم بھی ملنے لگی.
یہ مدرسہ, یہ مسجد ہوا جب سے ہمارا, جس میں محلے والے سب خوش ہیں یہ مسجد سے, اور اچھا لگتے سے. پہلے ہم لوگ روزہ رکھتے تھے نا, بار بار بچہ کے بھیجتے تھے دور میں, 2-3 بار جا مسجد میں, دور ہے تب اذان کا آواز سن کے آؤ, تب ہم لوگ روزہ افطاری کو لے آتے.
تو ڈاکٹر صاحب, جب بھی آپ کی غیر موجودگی سے فائدہ اٹھاتے ہوئے ہم آپ ہی کے کام کی کوئی جھلک سنواتے ہیں, اب آپ ہمیں کچھ بتائیے اپنے خاندان کے بارے میں.
اپنے خاندان کے بارے میں بتاؤں؟
جی بالکل, کیونکہ آپ کو بھی ہم انہیں انسانوں میں شامل کرتے ہیں جن کے کچھ کلون بنا کے رکھنے.
سورج کو چراغ دکھانے والے. ایسا ہے صاحب کہ میں ایسٹرن یو پی میں ایک جگہ ہے بہرائچ, وہ ڈسٹرکٹ ہیڈ کوارٹر ہے, تو ہمارے والد صاحب وہاں وکیل ہوا کرتے تھے, لیکن ان کے دین سے ان کو بڑا شغف تھا, اور اس کا اندازہ آپ اسی سے لگا لیں کہ ایک تو انہوں نے اپنے انتقال سے پہلے کتاب لکھی تھی قرآن کریم کی بیسک ریڈر, جس کو کہ بڑے بڑے اور جس کے کہ بڑے بڑے علماء یہ کہتے ہیں کہ اس کو پڑھ کر کے ہم تلاوت سے متعلق اپنی بعض غلطیوں کے اوپر آگاہ ہوئے.
اچھا,
اور دوسری چیز جی, اور وہ تو مدرسوں میں چلتی ہے اور لوگ پڑھتے ہیں اور بہت کافی پسند کی جاتی, اور اس طرح کی مطلب یونیک کتاب ہے وہ. تو دوسری چیز یہ کہ یہ بھی جاننا ضروری ہے کہ وہ 1975 میں حج کے لیے گئے تھے, اور حج کے پورے 5 دن پورے ہو گئے, اور اگلے دن صبح فجر کے بعد وہ مکہ معظمہ میں ہی حرم کی طرف منہ کر کے لیٹے اور دخل فرما گئے, اور وہیں پر جنت المعلا میں مدفون ہیں. تو اس سے ہی ان کی نیکی کا بھی اندازہ لگایا جا سکتا ہے. تو وہ ہمارے والد صاحب سے, جیسے میں نے آپ کو یاد کیا, ہماری والدہ کا تو 3 سال کا میں تھا تبھی انتقال ہو گیا تھا, تو والد صاحب کہتے تھے میں ہی ان کی والدہ بھی ہوں اور میں ہی ان کا والد بھی ہوں. تو وہ الحمدللہ وہاں 12th تک 12th تک گورنمنٹ کالج بہرائچ میں تعلیم ہوئی تھی, وہی سب سے اچھا وہاں کا کالج ہوا کرتا تھا اس زمانے میں. اس کے بعد پھر علی گڑھ مسلم یونیورسٹی میں چلا گیا, اور وہاں پر بی ایس سی آنرس فزکس, اور پھر اس کے بعد ایم اے پولیٹیکل سائنس میں کیا, اور بعد میں سروس میں آنے کے بعد پی ایچ ڈی بھی کمپلیٹ کی پبلک ایڈمنسٹریشن میں. اسی بیچ میں سول سروسز کا ایگزامینیشن بیٹھا تھا اور اس میں اللہ نے کامیابی دے دی, تو پھر میں مسوری میں اکیڈمی ہے, نیشنل اکیڈمی آف ایڈمنسٹریشن, وہاں ٹریننگ بھی اور جگہ ٹریننگ بھی. اس کے بعد سے پھر بہت سے صوبوں میں اور بہت سے شہروں اور ضلعوں میں پوسٹڈ رہا, ہندوستان میں بھی اور ہندوستان کے باہر بھی, اور آخر میں دلی میں چیف کمشنر سے ریٹائر ہوا نہیں بلکہ میں نے پری میچور ریٹائرمنٹ لے لیا تھا, چونکہ میں نے اپنے اس وقت تک پورے کو اپنے کو پوری طرح سے ملت کی خدمت کے لیے ہی وقف کر دیا تھا الحمدللہ. وہ اس میں چونکہ ظاہر ہے اپنے سروس میں رہ کر کے تو پوری طرح سے نہیں کر سکتے تھے, اس وجہ سے کر دیا, ورنہ اس بیچ میں میری خاص پوسٹنگ جو کچھ ہوئی تھی وہ میں نے ابھی آپ سے ذکر کیا, ابھی اس کے علاوہ بھی
جی.
یہ ہے बाकी ये है कि अब तो बस सरकार फाउंडेशन ऑफ इंडिया है, उसका मैं फाउंडर प्रेसिडेंट हूँ, और इंटरफेथ कोएलिशन फॉर पीस यानी कि बैनल मजाहिब अमन और हम आहंगी और प्यार और मोहब्बत पैदा करने के लिए कोशिश करने के लिए, वो भी एक तंजीम है, उसका भी मैं ऑल इंडिया प्रेसिडेंट हूँ, और हमने एक इकबाल अकेडमी इंडिया भी कायम कर रखी है, उसका भी मैं फाउंडर चेयरमैन हूँ।
अच्छा,
इंस्टीट्यूशन कायम कर रखे हैं,
कहते हैं
ना, उसका भी मैं फाउंडर चेयरमैन वगैरह वगैरह।
कहते हैं कि हर कामयाब मर्द के पीछे एक औरत होती है, तो उन खातून का भी तो जिक्र कीजिए।
बिल्कुल ऐसा ही है, जो स्कूल है ना, दोनों दो स्कूल है दिल्ली में, गॉड्स ग्रेस के नाम से, गॉड्स ग्रेस साउथ कैंपस, गॉड्स ग्रेस नॉर्थ कैंपस, ये दोनों स्कूल 100% मेरी वाइफ डॉक्टर नाजरा महमूद ही चलाती हैं, वो भी अलीगढ़ यूनिवर्सिटी की ही तालिबे इल्म रह चुकी हैं, वहीं से उन्होंने इंग्लिश में पोस्ट ग्रेजुएशन ऑनर्स पोस्ट ग्रेजुएशन और पीएचडी किया था, और उसके बाद हिंदुस्तान और बैरून मुल्क जहाँ जहाँ मैं रहा वहाँ वहाँ वो भी अपना पढ़ाती रही इंग्लिश लैंग्वेज लिटरेचर मुख्तलिफ यूनिवर्सिटीज में, और दिल्ली यूनिवर्सिटी में भी पढ़ाई रही थी, तभी ये उन्होंने ही क्लेम किया एक्चुअली दोनों स्कूल जो दिल्ली में है।
अच्छा,
तो वो अल्हम्दुलिल्लाह जो है वो ये तय करना आज की तारीख में मुश्किल है कि हम दोनों में से कौन ज्यादा मसरूफ रहता
आप दोनों ज्यादा मसरूफ रहती। असल में वो कहते हैं ना कि एक दूसरे को कॉम्प्लीमेंट करते हैं, तो आप दोनों एक दूसरे के लिए बिल्कुल परफेक्ट हैं। अच्छा, जावेद कायम खानी हमारे साथ हैं उमरकोट से। जी जावेद कायम खानी, वालेकुम सलाम भाई।
अस्सलाम वालेकुम डॉक्टर साहब को भी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम रहमतुल्लाह।
क्या कहेंगे आप डॉक्टर साहब से?
बहुत ही आपने एक बेहतरीन इंसान जिसको हम कह सकते हैं, हमारे पास यहाँ तो सत्ता रेड्डी साहब थे, और ये भी माशाल्लाह हिंदुस्तान जैसे मुल्क के अंदर इतना अजीम काम कर रहे हैं, मैं तो बस तारीफ ही करूँ। खुदा अल्लाह ताला इनको हिम्मत और ताकत दे और ये काम करने की
बहुत बहुत शुक्रिया जावेद। आपके लिए ऐसे पैगाम बहुत से हैं डॉक्टर साहब, मैं सब इसलिए नहीं पढ़ रही कि आपसे ज्यादा ज्यादा बात हो जाए। वैसे शबनम अली जई, मनी शाह, फरहाद हुसैन साहब, आमिर इमरान, मलिक अब्दुल्ला, जमालुद्दीन रहमून। जमालुद्दीन रहमून ने यास्मीन बहन के लिए पैगाम लिखा है। जमाल साहब इस वक्त शहनाज बहन आपके साथ हैं, तो अगर मुझसे कुछ कहना हो तो ज़रूर आप कहिए। हनीफ खान, सैयद मुजफ्फरुल्लाह, सफ़ीउल्लाह खान, दाऊद आफरीदी, सैयद हाशिम रज़ा, तरन्नुमनाज, हकीम फजल सुभान, शब्बीर साहब, मलिक खालिद, और परवेज सुल्तान चक, हाजी इब्राहिम, याहिया भट्ट, रज़ाक उत्तम जई, गुलबदीन गुल, अल्लतीफ़, सैयद अमीनुद्दीन और अब्दुल गफूर बोहरानी साहब। इन सब के नाम मैं पढ़ रही हूँ, और भी सैकड़ों नाम हैं जिनसे मैं माजर चाहूँगी कि उनके नाम सबके शामिल नहीं हो रहे। अगर डॉक्टर साहब अब आते हैं हम ताजमहल की तरफ, तो वैसे तो ताजमहल हर एक के दिल से करीब है, इतनी बड़ी एक निशानी है, लेकिन आपने उसका एक नया पहलू देखा ताजमहल का। आपको आवाज़ आ रही है मेरी?
अच्छा,
वो ये कि उसका रूहानी पैगाम क्या है? हमने मोहब्बत के पैगाम तो बहुत सुने ताजमहल के, ज़ाहिर है एक अलामत है, तो एक तो आप ये बताइए कि जो आपकी किताब है ताजमहल का रूहानी पैगाम, उसके बारे में थोड़ी सी बात करते हैं और फिर ताजमहल के बारे में बात करते हैं। जी
ऐसा है कि मैं ताजमहल तो ज़ाहिर है बहुत बचपने से यूनिवर्सिटी में जब पढ़ता था उस वक्त से उसको देखता रहा हूँ जा करके, लेकिन ये कि 2003 और 4 में मेरी पोस्टिंग ही हो गई थी कमिश्नर आगरा के हैसियत से, तो जाहिर है फिर वहाँ ज्यादा जाना होता था, क्योंकि एक तो मेहमान वगैरह भी आते थे उनको भी लेके जाते थे, और फिर शहर भी वही था
जी।
तो फिर उस वक्त मेरे जहन में ये आना शुरू हुआ, जब मैंने बार बार देखा उसको जहन में आना शुरू हुआ कि ताजमहल को पूरी दुनिया सिर्फ दो वजह से जानती है, एक तो ये कि वो खुद बहुत खूबसूरत है, और दूसरी चीज ये कि वो मोहब्बत की निशानी, लेकिन ये कि वो उसका मेरे नज़दीक इन दोनों पहचानों के मुकाबले में जो बहुत बड़ी पहचान है ताजमहल की, वो ये है कि वो अल्लाह के पैगाम को पूरी दुनिया में और पूरी इंसानियत तक पहुंचाने का एक जरिया शाहजहां ने उसको बनाया, तो ये बहुत कम लोग जानते हैं। असल ये कि सूरह यासीन इतनी बड़ी सूरह है, लेकिन उसको चार हिस्सों में करके और चारों जो बड़ी बड़ी मेहराबें हैं जिनमें से ताजमहल में मेन बिल्डिंग में दाखिल होते हैं, उनके ऊपर वो पूरी कुनिंदा है। उस तरह से 13 सूरें और हैं कुरान की, बड़ी छोटी से मिला के, جو کہ وہاں پر لکھی ہوئی ہیں, اور اللہ تعالیٰ کے پورے 99 نام جو ہیں وہ سب کنندہ ہیں وغیرہ وغیرہ. اور ظاہر ہے یہ کچھ یہ جو کچھ قرآن کے آیات لکھی ہیں وہاں, ان میں جو پیغام ہے وہ زیادہ تر سارا کا سارا انسان سے محبت کس طرح کرنی چاہیے, اس کی اللہ کے نزدیک کیا اہمیت ہے, اور اپنے کو کمتر سمجھ کر کے دوسرے کی مدد کرنا وغیرہ وغیرہ, یہ سارے پیغام اس میں دیے ہوئے ہیں. آپ سوچیے کہ یہ کام پورا ہو ہی نہیں تھا, ہو ہی نہیں رہا تھا اس دنوں سے, اس وجہ سے میرے ذہن میں تبھی سے آنا شروع ہو گئی. تو اس کی جو ہیں وہ ہم نے تصاویر خاص طور سے کھینچی, اور ہمارے بیٹے امریکہ میں ہی ہیں میڈیکل ڈاکٹر, ان کی وہ فوٹوگرافی بھی کرتے ہیں, تو انہوں نے آگے تصویریں کھینچی, اور اس کے بعد پھر ہم سب لوگوں نے سب بہوؤں اور تینوں بیٹوں نے سب نے مل کے بھیجی, بھائی ڈاکٹر ناظرہ نے مل کر کے سب نے مل کر کے, اور اس میں تصویریں سلیکٹ کرنا اور اس کے اوپر جو ہیں کون سی آیات کہاں فٹ ان ہو رہی ہیں, اسے پورا ریسرچ کوئی 8-10 سال تک کیا. اس کے بعد جا کر کے یہ البم تیار کی ہے ہم نے, کافی ٹیبل ٹیبل البم,
بڑی خوبصورت کتاب ہے یہ. ویسے میں اپنے سننے والوں کو بتا دوں, ڈاکٹر صاحب بہت شکریہ آپ نے مجھے بھی بھیجی تھی, بہت خوبصورت کتاب ہے, میں نے سامنے بالکل رکھی ہے, اتنی اچھی کتاب ہے وہ. ایک تو پیغام اس کا, اور پھر ہمارے یہاں رواج نہیں ہے نا خوبصورت اتنی کتابیں چھاپنے کا زیادہ تر, تو اس لحاظ سے مجھے بہت اچھی لگی. اچھا میں بلکہ یہی بیچ میں پوچھ رہی تھی لیکن آپ نے جواب دے دیا کہ جو آیات کی گئی ہیں ان کا کوئی خاص یعنی تھیم ہے ان جن آیات کو, لیکن آپ نے کہا انسانیت سے محبت کا پیغام ہے بیشتر آیات میں. اچھا ڈاکٹر صاحب ایک تھوڑا سا یہ سوال کہ تاج محل کے بارے میں اکثر کافی تشویشناک خبریں آتی ہیں, مطلب وہ ایک ایسی جگہ ہے امریکہ سے میرے خیال ہے جو بھی جاتا ہے اس میں کوئی مذہب نسل رنگ کسی کی قید نہیں, جو بھی شخص جاتا ہے انڈیا تو وہ تاج محل ضرور جاتا ہے, مطلب وہ ایک بہت بڑا سورس ہے انڈین گورنمنٹ کے لیے پیسوں کا بھی, مطلب جو ان کو ایک زر مبادلہ ملتا ہے جو باہر کے لوگ جاتے ہیں, ریونیو ہے ان کا, تو اس کی کیوں دیکھ بھال اس طرح نہیں ہوتی. ابھی گزشتہ دنوں میں نے سنا تھا کہ اس کا ایک ستون گر گیا, اس سے پہلے تھا کہ اس کے آس پاس جو ملے ہیں ان کے دھوئیں سے جو ہے سنگ مرمر کا رنگ کافی پرانی بات تھی, پھر شاید کچھ کام بھی شروع ہوا, تو کیا آپ نے آپ کے خیال میں کیا ہو رہا ہے تاج محل کے لیے؟
ایسا ہے کہ اس کے اوپر سپریم کورٹ نے بھی احکامات دے رکھے ہیں جو, اور اسی کا نتیجہ یہ ہے کہ کوئی بھی پیٹرول پہ چلنے والی گاڑی تاج محل کے 500 گز کے اندر الاؤ نہیں ہے. اب جس کو بھی جانا ہوتا ہے, کوئی بڑا سے بڑا آدمی آئے گا تو اس کو پہلے 500 میٹر پہلے رک جانا ہوتا ہے, اور وہاں سے وہ الیکٹرک گاڑیاں چلتی ہیں اور اس میں بیٹھ کر کے لے جایا جاتا ہے ان کو. تو یہ تو ایک طرح سے ہو گئی بات, لیکن ہاں یہ ایک کنٹینیوس پروسیس ہے اور اس میں ہمیشہ امپروومنٹ ہوتے رہنا چاہیے, بلکہ دوسرے ممالک سے سیکھنا چاہیے.
تو اسکاٹ لینڈ
کا جو قلعہ ہے, اسکاٹ لینڈ کا جو قلعہ ہے خاص, وہاں میں گیا ہوں, تو وہاں ظاہر ہے جتنی دیکھ بھال میں نے دیکھی کہ ہوتی ہے اور جتنا ٹورسٹ کو سمجھانے کے لیے انتظامات کیے جاتے ہیں اس طرح, اس کے مقابلے میں وہ پہنچ وہ لیول نہیں ہے ابھی یہاں. تو اس کے لیے میں نے ابھی حال میں ٹویٹ بھی کیا تھا کہ, اور اس کے اندر اپنا لیا ہوا ایک فوٹو بھی ڈالا تھا کہ بھائی تاج محل جو ہے اس کے اندر زیادہ اور زیادہ مستقل مرمت کی ضرورت ہے اور دیکھ بھال اور مینٹیننس ہونی چاہیے. تو وہ ایک ظاہر ہے پرانی عمارتیں جتنی زیادہ پرانی ہوتی جاتی ہیں اس کی اتنی ہی زیادہ اہمیت بڑھتی جاتی ہے, لیکن اس کی اتنی زیادہ فکر اور کیئر بھی کرنی ہوتی ہے.
بالکل,
وہ تو کرنی ہوگی. یہ آرکیولوجیکل سروے آف انڈیا کا یہ کام ہے اور ان سے بھی معاملہ ٹیک اپ کیا جا رہا ہے.
اچھا,
امید ہے کہ انشاءاللہ وہ بہتر ہوگا.
ڈاکٹر صاحب بہت دیر سے ہمارے کالر آپ کا انتظار کر رہے ہیں, آپ کو خراج تحسین پیش کرنے کے لیے محمد طارق چغتائی ہیں چنیا سے, اور اس کے علاوہ امین خان نے اور دیپک شرما نے آپ کو خوش آمدید اور نمسکار کہا ہے, اور اسی سے متعلق میں ایک سوال آپ سے پوچھوں گی, لیکن پہلے طارق چغتائی صاحب. جی طارق صاحب السلام علیکم.
جی وعلیکم السلام. جی ڈاکٹر صاحب سن رہے ہیں؟
جی بالکل سن رہے ہیں.
جی ڈاکٹر صاحب کو میرا بہت, جی وعلیکم السلام. ڈاکٹر صاحب کو میرا بہت بہت سلام. اور حقیقت پوچھے نا شناز بہن, اور یہ دنیا کی روشنی انہیں جیسے لوگوں کی وجہ سے ہیں, ایڈی صاحب کے نثار بنی صاحب اور ڈاکٹر صاحب یہ بہت اچھی باتیں کر رہے ہیں. تو میں پوچھ رہا ہوں ڈاکٹر صاحب سے یہ چاہتا تھا کہ یہ رفائی کاموں کے لیے انہوں نے اپنی زندگی کو وقف کیا, بہت اچھی بات ہے, اللہ ان کا سایہ سلامت رکھے. یہ خیال کیسے ان کے ذہن میں ہے؟ اس کے
میرے خیال ہے ڈاکٹر صاحب نے طارق صاحب کیونکہ اس کا بہت تفصیل سے جواب دے دیا تو یہ دہرانا ہو جائے گا, لیکن میں ایک سوال ڈاکٹر صاحب آپ سے یہ پوچھوں گی کیونکہ آپ زکوٰۃ فاؤنڈیشن ہے آپ کی, لیکن کیا غیر مسلم بھی آپ کی اس تنظیم کو ڈونیشن دیتے ہیں؟
جی خوب دیتے ہیں, غیر مسلم جو ہیں وہ اچھی خاصی بڑی تعداد میں, اور بڑے وہ لوگ امپریسڈ ہیں اور بہت ہی ویلیو کرتے ہیں ہمارے اس کام کو, اور بڑی بڑی قدردانی کرتے ہیں, اور خاص طور سے جو یتیم خانے ہیں ہم نے اسٹیبلش کر رکھے ہیں اس کے لیے, تو اور بھی کاموں کے لیے, لیکن اس کے لیے خاص طور سے بہت لوگوں نے مدد کی ہے اور مستقل کرتے رہتے ہیں.
انڈیا کے اندر کوئی یا غیر ملک؟
انڈیا میں. جی انڈیا میں صاحب.
اچھا اچھا.
ہمارا تو زیادہ سے زیادہ 90-95% جو ڈونیشن ہے وہ سب انڈیا کے اندر ہے.
اچھا.
اور انڈیا کے باہر کا بھی جو ہے وہ انڈیا کے ہی لوگ جو باہر نان ریزیڈنٹ انڈینز ہیں انہی کا ہے.
تو ڈاکٹر صاحب کتنے اندازن آپ کو ہر سال کتنے ڈونیشن مل جاتے ہیں اور کیا اخراجات ہیں؟
کوئی خاص بہت بڑا نہیں ہے, لیکن کیا سمجھ لیجیے 3-5 کروڑ اور کیا.
اچھا. اور آپ کے اخراجات تو بہت زیادہ ہیں کیونکہ بہت.
نہیں نہیں دیکھیے ایسا میں آپ کو ایک بات بتاؤں.
جی.
یہ ہمارے زکوٰۃ فاؤنڈیشن کا موٹو ہے وَلَيَنْصُرَنَّ اللَّهُ مَنْ يَنْصُرُهُ, قرآن کریم کی آیت ہے کہ اللہ تعالیٰ ان کی مدد کرتا ہے جو اس کی مدد کرتے ہیں.
جی.
تو یہ اس کا میں مشاہدہ ہم لوگ مستقل پچھلے 20 سال سے کر رہے ہیں کہ کوئی بھی پروجیکٹ ہم نیا سنبھالتے ہیں اس وقت اس کے لیے کوئی بجٹ ہمارے پاس نہیں ہوتا ہے, لیکن یہ کہ وہ کوئی پروجیکٹ آج تک رکا نہیں, الحمدللہ جو ہے اللہ تعالیٰ انتظامات کر دیتا ہے, غائب سے انتظامات کر دیتا ہے, لوگوں کے ذہنوں میں دلوں میں ڈال دیتا ہے اور وہ کام مکمل ہو جاتے ہیں. تو لہذا یہ کہ اس سے کچھ کوئی مطلب ہی نہیں ہے کہ آپ ضرورت کتنی ہے اور پیسے کتنے آتے ہیں, کام کوئی رکتا ہی نہیں ہے, نئے نئے کام شروع کرتے رہتے ہیں, سب ہوتے رہتے ہیں. اب اس وقت ہم نے آپ سوچی کہ 20 سال پہلے زکوٰۃ فاؤنڈیشن تھی ہی نہیں, ایک ایک کر کے 3 یتیم خانے بنا دیے اور کتنے ہی ادارے, کوئی 20 ادارے قائم کر رکھے ہیں الحمدللہ, اور ابھی ریسنٹلی تو ہم نے یہ جو مزدور طبقہ ہے سبھی جگہ پورے انڈین سب کانٹیننٹ میں ویسا ہی ہے کہ سبھی شہروں میں آپ دیکھیں گے تو سڑک میں کہیں جا کر کے چوراہے کے اوپر صبح کے وقت لوگ کھڑے ہو جاتے ہیں کہ بھائی ہم کو لے جاؤ, دن بھر مزدوری کرواؤ اور شام کو ہمیں مزدوری دے دینا, ڈیلی ویج ارنرز جو ہوتے ہیں. جی. کہیں کہیں یہ ہسبینڈ وائف دونوں, شوہر بیوی دونوں لوگ یہ کام کرتے ہیں, تو ان کے جو چھوٹے چھوٹے بچے ہیں ان کی فکر نہیں ہو پاتی.
اچھا.
تو ہم نے ڈے کیئر سینٹرز قائم کیے ہیں ان مزدوروں کے بچوں کی فکر کرنے کے لیے.
اچھا.
تو ہاں باپ سے اسی ذہن میں آیا کہ یہ ہونا چاہیے اور الحمدللہ ہو گیا, 3 سینٹر قائم ہو گئے کٹا کر. تو وہ اللہ کا شکر ہے کہ وہ سب کام اللہ میں مدد کرتا رہتا ہے.
بڑی بات ہے اور یہ بڑی عقل مندی کا کام ہے, کیونکہ جو ڈے کیئر سینٹر کا تصور ہے وہ مزدوروں کے لیے تو کسی کو ہے ہی نہیں کہ ہونا چاہیے. اچھا ڈاکٹر صاحب, آپ کے جو بچے جیسے گجرات میں جب فساد آتے تو جن بچوں کو آپ نے یتیم خانے میں رکھا اور انہیں پوری سہولتیں دی گھر جیسی, ان میں سے کوئی سکسیس اسٹوری ایک منٹ ہے ہمارے پاس, بتائیے ہمیں کہ جو بچے کہاں پہنچے.
جی بالکل ہے سکسیس سٹوریز. ایسا ہے کہ گجرات کے سب بچے جو ہمارے پاس آئے تھے وہ یا تو اس وقت انڈر گریڈ اسٹوڈنٹ ہیں یا پوسٹ گریڈ, یا پھر وہ پڑھ کے جا چکے اور ملازمت بھی لگ گئی. ابھی بالکل ریسنٹلی کی بات ہے, مجھے یاد ہے تو 3-4 سال پہلے جب اس نے اسکولنگ ختم کی تھی بچی ہے گجرات کی, یہ ہم کیا کریں اور کس میں جائیں اور یہ لیں وہ لیں, تو میں نے ہی اس کو کہا تھا کہ بھائی آپ تو ٹریول ایجنسی کا کورس کرو, اس میں کافی اسکوپ ہے. تو ٹریول ایجنسی کا اس نے اس کو ایڈمیشن کروا دیا بہت اعلیٰ قسم کے ادارے میں.
हाँ.
اور وہ ہو گیا بہت اچھی طرح سے, اس کا کام بھی ختم ہو گیا, وہ پڑھائی ہو گئی, پڑھائی ختم پہ تھی یعنی کہ فائنل ایگزام.
ڈاکٹر صاحب معاف کیجیے گا, میں آپ کی بات کاٹ رہی ہوں, بالکل وقت ختم ہو گیا, آپ کے ساتھ باتوں میں پتہ ہی نہیں لگا. تو چلیے آئندہ کسی پروگرام میں صحیح پھر ان بچوں کے بارے میں بات کریں گے. شہناز عزیز کو اور نخبت ملک کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
چین کے پاکستان میں سفیر یاو جنگ کے وائس آف امریکہ کے ایاز گل کے ساتھ انٹرویو پر مبنی رپورٹ پیش خدمت ہے۔ چین نے پاکستان میں بندرگاہیں، شاہراہیں، سڑکیں، ریل کی پٹڑیاں، ہوائی اڈے اور بجلی پیدا کرنے والے پلانٹوں کی تعمیر پر سن 2030 تک 63 ارب ڈالر کی سرمایہ کاری کرنے کا اعادہ کیا ہے۔ چین پاکستان کے گہرے پانیوں میں گوادر کی بندرگاہ کی تعمیر و ترقی بھی کر رہا ہے، جو کہ دونوں ملکوں کے درمیان باہمی تعاون کی ایک مثال خیال کیا جاتا ہے اور اسے چائنا پاکستان اکنامک کوریڈور یا سی پیک کہا جاتا ہے۔ چین نے سی پیک کو 1 کھرب ڈالر مالیت کے اپنے عالمی بیلٹ اور روڈ انیشیٹو یا بی آر آئی کا اہم ترین منصوبہ قرار دیا ہے۔ اس بارے میں وائس آف امریکہ کے ایاز گل سے ایک انٹرویو کے دوران بات کرتے ہوئے پاکستان میں چین کے سفیر یاو جنگ کا کہنا تھا، میں یہ واضح کر دینا چاہتا ہوں کہ بی آر آئی کا منصوبہ اور اس کے تحت سی پیک خالصتاً ایک تجارتی منصوبہ ہے۔ اس کے تحت ہمارے عسکری یا عسکری نوعیت کی کوئی حکمت عملی کے عزائم نہیں ہیں۔ چینی سفیر کا کہنا تھا کہ پاکستان کی 70 سالہ تاریخ میں 19 ارب ڈالر کی سب سے بڑی غیر ملکی سرمایہ کاری سے سی پیک کے تحت اب تک 43 میں سے 22 منصوبے مکمل ہو چکے ہیں یا تکمیل کے قریب ہیں۔ ان منصوبوں سے اب تک 60,000 پاکستانیوں کو روزگار فراہم ہوا ہے، جس سے ملک کی کمزور معیشت کو سہارا مل رہا ہے۔ پاکستان میں بجلی پیدا کرنے والے مشترکہ منصوبوں سے 10,000 میگا واٹ بجلی اس سال جون تک قومی گرڈ میں شامل کر دی جائے گی اور یہ ملکی ضروریات سے زیادہ بجلی ہوگی۔ وائس آف امریکہ سے بات کرتے ہوئے چینی سفیر نے امریکہ اور بھارت کو بھی دعوت دی کہ وہ بھی سی پیک منصوبے میں شامل ہوں اور اس کے تحت ہونے والی تعمیر و ترقی کو خود دیکھیں تاکہ اس سے پیدا ہونے والی غلط فہمیاں دور ہو سکیں۔ چینی سفیر کا کہنا تھا، ایسے کچھ شکوک پائے جاتے ہیں کہ شاید اس میں کچھ مخفی عزائم پوشیدہ ہیں۔ میرے خیال میں جب آپ ایک غیر جانبدار نظر سے اس منصوبے کو دیکھیں گے اور خود یہاں آ کر اس منصوبے پر ہونے والی تعمیر و ترقی کو دیکھیں گے تو آپ بہتر طور پر سمجھ سکیں گے کہ یہاں کیا ہو رہا ہے۔ چین کے سفیر امریکہ اور بھارت کے ان خدشات پر بات کر رہے تھے کہ شاید چین مستقبل میں گوادر کی بندرگاہ کو ایک فوجی بندرگاہ میں تبدیل کر دے گا تاکہ بحیرہ ہند میں اپنا تسلط قائم کر سکے۔ چینی سفیر یاو جنگ کا کہنا تھا کہ دونوں اتحادی ملکوں کے درمیان دفاعی تعاون کئی عشروں سے موجود ہے اور چین معمول کے ذرائع سے پاکستان کی فوجی اور اسٹریٹجک قوت میں مضبوطی پیدا کرنے کا عزم رکھتا ہے۔ تاہم ان کا زور دے کر کہنا تھا، ہم سی پیک کو ایسا کوئی پلیٹ فارم بنانے کا ارادہ نہیں رکھتے۔ سی پیک کا منصوبہ چین کے خشکی میں گھرے ہوئے مشرقی سنکیانگ نامی علاقے کو پاکستان کی گوادر کی بندرگاہ سے ملانے کے لیے ہے تاکہ خلیج فارس سے چین کی تیل کی درآمداد اور دیگر اشیاء کو چین پہنچنے کے لیے مختصر ترین راستہ دستیاب ہو۔ اس وقت پاکستان میں سی پیک منصوبے پر 10,000 چینی شہری کام کر رہے ہیں۔ آئندہ 5 سے 7 برسوں کے درمیان سی پیک سے 5 لاکھ پاکستانیوں کو ملازمتیں فراہم ہوں گی۔ گزشتہ سال اس منصوبے سے ملک کی معاشی شرح نمو میں 5.4% کا اضافہ ہوا، جو کہ کسی ایک اشرے میں سب سے زیادہ شرح نمو ہے۔ پاکستان کے چین کے ساتھ تعلقات ایک ایسے وقت میں مزید گہرے ہو رہے ہیں جب پاکستان اور امریکہ کے سفارتی تعلقات میں کشیدگی بڑھتی جا رہی ہے۔ امریکہ کو گلہ ہے کہ پاکستان نے ان دہشت گرد گروپوں کا صفایا نہیں کیا جو اس کی زمین استعمال کر کے ہمسایہ ممالک بشمول افغانستان پر حملے کرتے ہیں۔ پاکستان ان الزامات کی تردید کرتے ہوئے کہتا ہے کہ امریکہ افغانستان میں امریکی قیادت میں اتحادی افواج کی ناکامیوں کو چھپانے کے لیے پاکستان کو قصوروار ٹھہراتا ہے۔ چین کو اپنے سرحدی علاقے سنکیانگ میں مسلمان آبادی کی جانب سے جاری ہلکی نوعیت کی دہشت گردی کا بھی سامنا ہے۔ جب چین کے سفیر سے پوچھا گیا کہ کیا وہ اسلامی دہشت گردی کے حوالے سے پائے جانے والے خدشات کی بنا پر پاکستان سے دور ہو سکتا ہے تو جواب میں ان کا کہنا تھا، چین پاکستان کو کبھی نہیں چھوڑے گا، میں کہوں گا کہ ہمیں پاکستان کے مستقبل پر بھروسہ ہے۔ چینی سفیر کا کہنا تھا کہ اس وقت چین میں پاکستان کے 22,000 طالب علم تعلیم حاصل کر رہے ہیں۔ دوسری جانب پاکستانی حکام کا کہنا ہے کہ تقریباً 25,000 چینی طالب علم اردو زبان اور ثقافت سیکھ رہے ہیں۔ انجم ہیرلڈ گل، وائس آف امریکہ،